रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश ठमट्टा। शुरूमा प्रमुख समाचार। शहीद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, मुलुकको विकास र समृद्धिका लागि सबैको प्रतिबद्धता आवश्यक रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। स्वास्थ्य मन्त्रालयद्वारा प्रधानमन्त्री समक्ष स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रस्तुत। स्वास्थ्य बीमा रकम 5 लाखसम्म पुर्याउन प्रस्ताव। म्याग्दीको बेनी नगरपालिकामा प्रांगारिक विधिबाट खेती गर्न एकीकृत शत्रुजीव व्यवस्थापन कृषक पाठशाला सञ्चालनमा। भारतको उत्तर प्रदेशको प्रयागराज स्थित कुम्भ मेलामा भागदौड़ हुँदा कम्तीमा 30 जनाको मृत्यु। र नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ क्लब एन्फा महिला लीग च्याम्पियन बन्न सफल। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने ऊर्जा प्राप्त हुने बताउनु भएको छ। सरकारले राष्ट्रिय शहीद दिवसका अवसरमा आज सिंहदरबारमा आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि न्यायोचित कानून बमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार अघि बढ़िरहेको बताउनुभयो।
तानाशाही शासन सत्तालाई बचाउनका लागि हत्या गर्ने प्रचलन त्यो अन्त्य भयो। यति बेला हामी नेपाललाई शान्तिपूर्ण नेपाल, सुशासनयुक्त नेपाल, भ्रष्टाचार मुक्त नेपाल, विकासको बाटोमा अगाडि बढेर समृद्धि हासिल गर्न संकल्पित रहेको नेपाल र सुखी नेपालीहरू भएको नेपालको गन्तव्यतर्फ हामी अगाडि बढ़िरहेका छौँ। लोकतान्त्रिक प्रणालीलाई लोकतान्त्रिक प्रक्रिया अन्तर्गत सञ्चालन गर्नका लागि, यसलाई संवैधानिक र कानूनी राजको हिसाबले लिएर जानका लागि, कानूनलाई न्यायोचित कानूनको रूपमा निर्माण गर्नका लागि, संशोधन गर्नका लागि, र यो लोकतान्त्रिक सरकार हो, यसका आचरण लोकतान्त्रिक हुनेछन्, यसका आचरण प्रजातान्त्रिक हुनेछन्, यसका आचरण लोकतान्त्रिक प्रक्रियालाई पनि इमान्दारिताका साथ मनन गर्ने हुनेछ। यो सरकार अवश्य नै देशभक्त रहनेछ। राष्ट्रिय हितको रक्षा र सम्वर्धन, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा हामीलाई शहीदले सिकाएको कुरा हो। बलिदानबाट हामीले प्राप्त गरेको प्रणाली, बलिदानबाट हामीले प्राप्त गरेको शिक्षा, यस कुरालाई हामी छोड्न सक्छौँ।
प्रधानमन्त्री ओलीले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासन सत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने त्यस प्रकारको श्रृंखला अन्त्य भएको बताउनुभयो। समारोहमा गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा शान्ति सुव्यवस्थाका लागि प्रतिबद्ध भएर लागि परेको बताउनुभयो।
मुलुकमा दिगो शान्ति स्थापना गर्ने, मुलुकमा सुशासन स्थापना गर्ने, मुलुकमा विकास गर्ने र मुलुकमा समृद्धि स्थापना गर्ने विषयमा कुनै बाधा अवरोध कुनै पनि कठिन हामीलाई रोक्ने छैन। हामी अविचलित ढंगले अगाडि बढ्नेछौ र शहीदहरूका सपना साकार गरी छाड्नेछौ। म यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। गृह मन्त्रालय पनि नागरिकको सुरक्षाको प्रत्याभूति गर्न, मुलुकमा शान्ति स्थिरता तथा विधिको शासन स्थापना गर्न निरन्तर क्रियाशील रहेको छ। मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति, अपराध नियन्त्रण तथा सामाजिक न्यायको प्रवर्धनमा गृह मन्त्रालय दृढतापूर्वक लागिरहनेछ भन्ने म पुनर्प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।
यस अवसरमा गृह सचिव गोकर्णमणि दुवाडीले संविधान र कानून कार्यान्वयनका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्य कार्यान्वयनमा सरकार निरन्तर लागि पर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले शहीदहरूले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपील गर्नुभएको छ। तनहुँको ब्यास नगरपालिका 8 पुलिमराङमा रहेको शहीद पार्कमा पुगेर शहीदहरूको शालिगमा माल्यार्पणपछि स्थानीयलाई सम्बोधन गर्नुहुँदै वहाँले अब विदेश जाने छटपटाहाट छोडेर नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुट्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले माघ 16 गते शहीद दिवसका अवसरमा गृह जिल्ला पुगेर लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्नुभएका शहीदहरूको शालिगमा माल्यार्पण गरेर श्रद्धा प्रकट गर्नुभएको हो। यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विकासको प्रमुख आधार भएको बताउनु भएको छ। आज लमजुङको मध्य नेपाल नगरपालिका 3 सोती पसल स्थित मंगला माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन कार्यक्रममा उहाँले शिक्षा बिना विकास सम्भव नहुने भएकाले शिक्षा अनिवार्य आवश्यकता भएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति सहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड़ दिँदै कुनै स्टन्टबाजीबाट देश नचल्ने बताउनु भएको छ। नेपाल बार एसोसिएशन र युवा कानून व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानून व्यवसायी सम्मेलन 2025 को उद्घाटन सत्रलाई आज काठमाण्डुमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारीता र वफादारीका साथै सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनु पर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नु भएको छ। मन्त्रालयका अतिरिक्त सचिव डाक्टर दिपेन्द्र रमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजना सहितको प्रतिवेदन स्वास्थ्य मन्त्री पौडेलले आज प्रधानमन्त्री समक्ष बुझाउनु भएको हो। कार्ययोजनाका आधारमा मन्त्री परिषद बैठक मार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ। स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै 5,00,000 पुर्याउने गरी तयारी गरिरहेको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरे कड़ा कार्यवाही हुने जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्ता अवैध अभ्यास नगर्न सचेत गराउँदै यस्ता गतिविधि गरेर कड़ा कार्यवाही गरिने जनाएको हो। जनस्वास्थ्य सेवा ऐन 2075 दफा 45 उपदफा 2 मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन वितरण तथा प्रचार प्रसार गर्न नपाइने उल्लेख छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपीभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई सद्भावना दूत घोषणा गरेको छ। मन्त्रालयद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा अभिनेत्री कोइरालाले आफू क्यान्सरबाट पीड़ित भएर निको भएको बताउँदै निरोधात्मक पूर्व तयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट बच्न सकिने उल्लेख गर्नुभयो। संघीय सरकारले पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान यही 22 गतेदेखि शुरू गर्दैछ। आगामी फागुन 6 गतेसम्म देशैभरि सञ्चालन हुने यस अभियान अन्तर्गत 16,88,768 किशोरीलाई एचपीभी खोप लगाइँदैछ। मेग्दीमा कृषकहरूलाई रासायनिक विषादी र मलको विकल्पमा प्रांगारिक विधिबाट खेती गर्ने ज्ञान र सिप प्रदान गर्न बेनी नगरपालिकाले एकीकृत शत्रुजीव व्यवस्थापन आईपीएम कृषक पाठशाला सञ्चालन गरेको छ। नगरपालिकाको कृषि शाखाले कृषक समूह मार्फत वडा नम्बर 2 गौशारामा काउली बाली, वडा नम्बर 5 पुलाचौरमा हिउँदे आलु र वडा नम्बर 9 काउले गौडामा आलु बाली सम्बन्धी पाठशाला सञ्चालन गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। विगत केही दिन यता मध्य प्रदेशका जिल्लाहरूमा बिहान बेलुका अत्यधिक कुहिरो लाग्ने गरेकाले सवारी दुर्घटनामा वृद्धि भएको छ। बिहान 9 बजेसम्म तथा साँझ 8 बजेपछि अत्यधिक मात्रामा कुहिरो लाग्ने गरेकाले सवारी दुर्घटना हुने गरेको हो। आज मात्र जनकपुरधाममा एक विद्यालयको बस दुर्घटना हुँदा 4 विद्यार्थी घाइते भएका छन्। अत्यधिक हुस्सुका कारणले बिहानको समयमा सवारी सञ्चालनमा पनि कमी आएको छ। झापाको हल्दीबारी गाउँपालिकाले विगत 6 स्थानीय काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ। विक्रमसम्म 2075 गाउँपालिकाले काठे पुल मुक्त अभियान शुरू गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी भारतको महाकुम्भ मेलामा भएको भागदौड़मा कम्तीमा 30 मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। विश्वकै सबैभन्दा ठूलो धार्मिक पर्वको रूपमा रहेको हिन्दूहरूको महाकुम्भ मेला केही दिनदेखि उत्तरी भारतको प्रयागराजमा जारी छ। मेलामा 10 करोड़ मानिसले स्नान गर्ने आयोजकहरूले अनुमान गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग जानकारी लिनुभयो। छ। प्रधानमन्त्री मोदीले स्थिति सामान्यकरण र राहतका लागि पनि मुख्यमन्त्रीलाई निर्देशन दिनुभएको छ। मौनी अमावस्याको अवसरमा अमृत स्नानका लागि संगम घाटमा भक्तजनको ठूलो भीड़ लागेको बेला यो घटना भएको हो। दक्षिण सुडानमा विमान दुर्घटना भएको छ। विमान दुर्घटना हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको प्रदेशका सूचना तथा संचार मन्त्री गतवेज विपालले बुधबार जानकारी दिनुभएको छ। राजधानी जुबाका लागि उड़ेको विमान करिब 10:30 बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो। विमानमा 21 जना सवार थिए। दुर्घटनामा 1 जना मात्र बाँच्न सफल भएका त्यहाँका संचार मन्त्री गतवेज विपालले जानकारी दिनुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष 2082-83 का लागि संघीय समपूरक र विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने योजना र कार्यक्रमको प्रस्ताव माग गरेको छ। प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिनका लागि आगामी फागुन 15 गते भित्र योजना तथा कार्यक्रमको विस्तृत विवरण सहितको प्रस्ताव योजना आयोग समक्ष पेश गरिसक्न भनेको छ। समपूरक अनुदानमा संघले 50% योगदान गर्ने र बाँकी 50% सम्बन्धित प्रदेश तथा स्थानीय तहले बेहोर्ने यसअघिको व्यवस्था संशोधन गरी हाल 20-80% बेहोर्नुपर्ने व्यवस्था गरिएको योजना आयोगले जनाएको छ। नेपाली कंग्रेस पार्टी केन्द्रीय कार्यालय परिसरमा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन बुधबारबाट शुरू भएको छ। पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसाय विकास विभागले आयोजना गरेको सम्मेलनको पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुँदै गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुग्ने उल्लेख गर्नुभयो। सम्मेलनका क्रममा आयोजित अर्को एक कार्यक्रममा उद्योगी व्यवसायले नव प्रवर्तन साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाई एकद्वार प्रणाली लागू गर्नुपर्नेमा जोड़ दिनुभएको छ। खोटाङको अलैसी तुवाचुङ नगरपालिका 3 च्याम्सीटार स्थित दालफुको खेतबार सिंचित गर्न सोलर वाटर लिफ्टिङ आयोजनाको शुरूआत भएको छ। यूएनडीपी जीईएफ अन्तर्गतको जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना मार्फत प्राप्त भएको 1,69,00,000 रकमको बजेट मा सोलर वाटर लिफ्टिङ आयोजनाको काम शुरू गरिएको हो। बाँकी जिल्लामा स्थानीय तहले चालू आर्थिक वर्षको 6 महिनामा संघ र प्रदेशबाट प्राप्त गरेको कुल बजेटको संघतर्फ 46.2% र प्रदेशतर्फ 25.2% मात्रै खर्च गरेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख मोहन शरण भण्डारीले संघतर्फको खर्च चालू आर्थिक वर्षको 6 महिनामा सन्तोषजनक रहे पनि प्रदेशतर्फ भने निराशाजनक रहेको बताउनुभयो।
सविता राणा मगरको 2 गोलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई 4-0 गोलले हराउँदै एन्फा महिला लीग च्याम्पियन बन्न सफल भएको छ। अपराजित रहँदै एपीएफ च्याम्पियन बनेको हो। बुधबार एपीएफको जितमा सविता बाहेक सरु लिम्बु र अनु लामाले समान 1 गोल गरे। एपीएफले तेस्रो पटक पुलिसलाई हराएको हो। एपीएफ यु लीगमा 1 खेलमा बराबरीमा रोकिएको थियो। बाँकी सबै खेल जित्न सफल टीम बन्यो। एपीएफलाई बराबरीमा रोक्ने टीम पुलिस नै हो। पहिलो चरणमा एपीएफलाई पुलिसले गोल रहित बराबरीमा रोकेको थियो। अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफ ले पहिलो चरणको लीगमा 9 खेलमा 8 जित र 1 बराबरी गर्दै 25 अङ्कका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चरणमा स्थान बनाएको थियो। उपाधिसँगै एपीएफले 10,00,000 र दोस्रो भएको पुलिसले 5,00,000 रुपियाँ प्राप्त गरेको छ। नेपाली राष्ट्रिय टोलीकी पूर्व स्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएकी छिन्। करिब 6 वर्ष अगाडि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएकी 37-वर्षीय अनुले विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्दै आएकी थिइन्। बुधबार त्रिपुरेश्वर स्थित दशरथ रङशालामा एन्फा राष्ट्रिय महिला लीगको फाइनल लगत्तै उनले सन्यासको घोषणा गरिन्। नेपाल स्पोर्ट क्लबसँग 3-2 सेटमा पराजित हुँदै विभागीय टोली नेपाल एपीएफ क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ। पोखरा रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ 3-2 सेटमा पराजित एपीएफको यात्रा टुङ्गिएको हो। हेल्प नेपालले अब लीग चरणको अन्तिम खेल गण्डकी प्रदेश भलिबल संघको सामना गर्नेछ। यो खेलको विजेताले इलिमिनेटरमा स्थान बनाउनेछ। यसै गरी महिलातर्फको खेलमा युनाइटेड प्यासनल भलिबल क्लब थाइल्याण्डले आर्मीलाई 3-1 तथा एपीएफले आयोजक टाइगर ग्रुपलाई 3-0 सेटमा हराएको थियो। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिताको 2 संस्करण फागुन 11 गतेदेखि 19 गतेसम्म हुने भयो। बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको बारेमा जानकारी दियो। प्रतियोगितामा नेपालका ए डिभिजन लीग तथा विदेशी क्लबहरू सहभागी हुने आयोजक संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो। यसपटक विजेताले 15,11,111 र उपविजेताले 5,00,000 रुपियाँ सहित ट्रफी प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।
अब मौसम आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनुको साथै बिहानको समयमा तराईका धेरै स्थानहरूमा हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। शहीद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना मुलुकको विकास र समृद्धिका लागि सबैको प्रतिबद्धता आवश्यक रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। स्वास्थ्य मन्त्रालयद्वारा प्रधानमन्त्री समक्ष स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रस्तुत। स्वास्थ्य बीमा रकम 5 लाखसम्म पुर्याउन प्रस्ताव। म्याग्दीको बेनी नगरपालिकामा प्रांगारिक विधिबाट खेती गर्न एकीकृत शत्रुजीव व्यवस्थापन कृषक पाठशाला सञ्चालनमा। भारतको उत्तर प्रदेशको प्रयागराज स्थित कुम्भ मेलामा भागदौड़ हुँदा कम्तीमा 30 जनाको मृत्यु। र नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ क्लब एन्फा महिला लीग च्याम्पियन बन्न सफल। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।